यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सभामुख देवराज घिमिरेद्वारा कम्बोडियाको नो पेनहमा शान्तिका लागि अन्तर्राष्ट्रिय संसदमा सम्बोधन। सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व भएको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। र धनी राष्ट्रहरूले जलवायु परिवर्तनको असर भोगिरहेका विकासशील राष्ट्रहरूलाई 3 खर्ब अमेरिकी डलर दिने। अब समाचार विस्तारमा। सभामुख देवराज घिमिरेले नेपालको शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनु भएको छ। कम्बोडियाको राजधानी फ्नोन पेनमा आयोजित सहिष्णु र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद आईपीटीपीको 11 पूर्ण सत्रलाई आज सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति सहिष्णुताको सन्देश, द्वन्द व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गर्नुभयो। सभामुख घिमिरेले सन् 2006 सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्दबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोड़को रूपमा प्रस्तुत गर्नुभयो। शान्ति सम्झौताले नेपालको संविधान मार्फत संघीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो। जलवायु परिवर्तन र साइबर खतरालाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि पक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औल्याउनुभयो। सभामुखले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्ने कुरामा जोड़ दिनुभयो। सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्धनका लागि नेपाल सरकार, संसद र नागरिक समाजको प्रतिबद्धता पुनः दोहोर्याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ़न आह्वान गर्नुभयो। शहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकाहरूसँग छलफल गरेको छ। मन्त्रालयमा आज भएको बञ्चारी डाँडा सेनिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न विभिन्न निर्णय गरेको छ। बैठकमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन गर्न विकल्पका बारेमा छलफल गरी अघि बढ़न सकिने उल्लेख गर्नुभयो। यसमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अघि बढ़नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आज भएको छलफलबारे जानकारी दिनुहुँदै मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाको फोहोर व्यवस्थापनको नेतृत्व काठमाडौँ महानगरपालिकाले लिने जनाउनु स्थानीयको जायज माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई 2,00,000 सहयोग गर्ने निर्णय गर्नुभएको छ। भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्र मार्फत 1,00,000 रूपियाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई 1,00,000 थप गर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो। मन्त्रालयको आन्तरिक स्रोतबाट आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको 50,000 रूपियाँमा मन्त्रालयले 25,000 रूपियाँ थपेर 75,000 पुर्याएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि स्टार्ट अपलाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढ़ाएको बताउनु भएको छ। मन्त्रालयद्वारा उद्यमशील संस्कृति राष्ट्रको समृद्धि भन्ने नाराका साथ दशौं राष्ट्रिय दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले स्टार्ट अप कार्यक्रमलाई लोकप्रिय बनाउन निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको उल्ल्याउनुभयो। मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनु भएको छ। झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो। मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सुरुङ्गा स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र मोरङको सनिश्चरे स्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी खानेपानी मन्त्री प्रदीप कुमार यादवले सरकार परिवर्तनको कुरा निराधार भएको बताउनु भएको छ। विराटनगरमा आज जनता समाजवादी पार्टीको मोरङ जिल्ला कार्यालयको उद्घाटन गर्नुहुँदै उहाँले मुलुकको आवश्यकता अनुसार नेपाली कांग्रेस र नेकपा एमाले धेरै विचार विमर्श गरेर यो सरकार निर्माण गरेकाले यो सहकार्य निरन्तर रहिरहने प्रश्न पार्नुभयो। दुई तिहाईको यो सरकार परिवर्तन हुने कुरा दिवा सपना मात्र भएको बताउँदै उहाँले यो सरकार पूरा अवधि चल्ने दावी गर्नुभयो। जनताको निराशालाई आशामा परिवर्तन गर्न यो सरकार भनेकाले जनताको आकांक्षा र चाहना अनुसार सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो। उहाँले एक घर एक धाराको अवधारणा अनुसार आम नेपाली जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन आफू देश दौड़ामा लागेको बताउनुभयो। उहाँले त्यस्ता आयोजना तत्काल सञ्चालनका लागि ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको पनि बताउनुभयो। तराई मधेसमा रहेका पार्टीहरू बीच चाँडै कार्यगत एकता हुन लागेको पनि उहाँले जानकारी दिनुभयो। धनकुटाका आठ पहरियाहरू यति बेला आफ्नो प्रमुख चाड हुडाङमेच मनाउन व्यस्त छन्। आठ पहरिया राईहरूको वर्षभरिमा रहेको शोक सामूहिक रूपमा उकास्ने र जेठो सन्तान जन्मेको उपलक्ष्यमा खुशियाली मनाउने पर्वका रूपमा हुडाङमेट पर्व मनाउने प्रचलन रहिआएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
वाडाङमेटमा वर्षभरि मृत्यु हुनेहरूका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्र स्थित कोका खोलामा नुहाएर कपालदारी मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन रहेको छ। यो चाडमा आफन्तको दुःख भोग्नेले कपाल काटेर दसी सहित केश बगाउने प्रचलन रहेको छ। तीन दिने यात्राको क्रममा खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्दुम तथा भक्ति गाउने गरिन्छ। तीन दिने यात्राको क्रममा पहिलो दिन धनकुटाको आहालेमा पुगेर बास बस्ने, दोस्रो दिन बराह क्षेत्र पुगेर कर्म सकेर कोका खोलाको बगरमा बास बसी, तेस्रो दिन फर्केर धनकुटाको बगुवा खोलामा बास बसी, चौथो दिन घर आइपुग्ने गरेका छन्। यो पहिलेदेखिको चलन र संस्कार भएकाले यही गरी ल्याएको उमेश आठपरियाले बताउनु भयो।
हामी अहिले आधुनिक गाडीमा चढ्दैनौ, तर हामी हुन्छ भने घोडामा चढ्दा भयो, सकिन्छ भने हात्तीमा चढ्दा भयो, होइन भने हामी पैदलै हिँड्छौँ, पैदलै आउँछौँ। यो पनि हाम्रो चाहिँ परापूर्वकाले चलिआएको र भविष्य पनि चलिबस्छ, यो सम्पूर्ण आठपुर जातिको संस्कार भनौँ। यो
दशैं तिहार र छठपछि आउने कार्तिक पूर्णिमाबाट सुरु भएको वाडाङमेट औंसीसम्म जारी रहन्छ। वाडाङमेटमा पहिलो सन्तान जन्मिएको खुसियालीमा हर्क बनाईका साथै ढोल मारुनी डल्लो नाच नाचेर तथा पैसाको माला दान गरेर र विभिन्न परिकार खाएर मनाइन्छ। पैसाको माला दान गर्दा मनोकामना पुग्ने विश्वास रहेको सुरज आठपरियाले बताउनु भयो।
दान दक्षिणा गर्न चाहिँ यो मङ्सिरे चाडमा मारुनी नाचमा गर्दाखेरि उचित हुन्छ र आफ्नो मनोकामना पुग्छ। मारुनी नाच चाहिँ हाम्रो जेठो छोरो उहाँले चाहिँ कुल थाम्ने भएकोले उहाँलाई चाहिँ पद वाहन गर्नको लागि वा सेका पछाडि चाहिँ हजुर है भनेर उहाँको लागि हो।
धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसङ्ख्या करिब 6,000 हाराहारीमा मात्र रहेको छ। यो जातिले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आए पनि सुनवाई हुन सकेको छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
धनकुटामा ओडाङमी मनाउन व्यस्त आठ पहरियाहरू सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। धनी राष्ट्रहरूले वातावरण परिवर्तनको नकारात्मक असरको सामना गर्न विकासशील विश्वलाई अहिलेसम्मकै सबभन्दा धेरै 3 खर्ब अमेरिकी डलर सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन्। तर यो सहायताले गरीब राष्ट्रहरूका समस्या समाधान गर्ने कुनै ठोस कार्यक्रम पहिचान नगरेको आलोचना गरिएको छ। अजरबैजानमा राष्ट्रसंघीय वातावरण सम्मेलन COP29 को सिलसिलामा निकै ढिलो गरी शुरू भई झण्डै झण्डै भाड़िन लागेको एक बैठकमा धनी राष्ट्रहरूले त्यस्तो सहमति गरेका थिए। राष्ट्रसंघीय वातावरण निकायका प्रमुख सिमो स्टीएलले निकै गाह्रो गरेर भए पनि सहमति भएकोमा सन्तोष व्यक्त गर्नुभयो। यो सहमतिलाई धेरैले स्वागत गरे पनि भारतले भने त्यसमा असन्तुष्टि जनाउँदै त्यति थोरै रकम केही प्रभावकारी नहुने बताएको थियो। बैठकमा गत वर्ष कुरा उठेको सबै राष्ट्रहरूले जीवाश्म इन्धन हटाउँदै लैजान सम्झौता भने हुन सकेन। र इजरायली आक्रमणका कारण गाजामा कम्तीमा 120 प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायलले गत 48 घण्टामा लगातार जारी राखेको आक्रमणमा सो हताहती भएको हो भने घटनामा 205 जना घाइते भएका छन्। इजरायलले सन् 2023 अक्टोबरदेखि जारी राखेको आक्रमणमा हालसम्म 44,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने करिब 104,500 मानिस घाइते भएका छन्। इजरायलले हमास समर्थित लेबनानमा पनि आक्रमण जारी राखेको छ, जसमा परि 3,645 लेबनानीले ज्यान गुमाएका छन्। अब मौसम। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सभामुख देवराज घिमिरेद्वारा कम्बोडियाको नौ पेनहमा शान्तिका लागि अन्तर्राष्ट्रिय संसदमा सम्बोधन। सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व भएको खानेपानी मन्त्री प्रदीप यादवको भनाई। र धनी राष्ट्रहरूले जलवायु परिवर्तनको असर भोगिरहेका विकासशील राष्ट्रहरूलाई 3 खर्ब अमेरिकी डलर दिने। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।